यो रेडियो नेपाल हो। अब निर्मला भट्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको अधिवेशन शुरू। सुशासन, विकास र समृद्धिलाई केन्द्रबिन्दु बनाएर संसद अघि बढ़नुपर्नेमा दलका शीर्ष नेताहरूको जोड़। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा भोलि विश्वासको मत लिनुहुने। विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। युवालाई राजनीतिक, आर्थिक र सामाजिक संवाहकका रूपमा विकास गर्ने उद्देश्यसहितको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक। र एभियन फ्लूका कारण जापानमा 1 करोड़ पंक्षी नष्ट। अब समाचार विस्तारमा। संघीय संसदको अधिवेशन आजदेखि शुरू भएको छ। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै विभिन्न दलका शीर्ष नेताहरूले सुशासन, विकास र समृद्धिलाई केन्द्रबिन्दु बनाएर संसद अघि बढ़नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने गरी संसदले काम गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने भएकाले जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो।
हामी भर्खरै जननिर्वाचित भएका छौ। जनताको हामी माथिको समर्थन सशर्त छ भन्ने मलाई लाग्दछ। हामी सुशासन दिन सक्छौ या सक्दैनौ, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौ या सक्दैनौ, यो संसद हाम्रो परीक्षाको केन्द्र पनि हो। जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ। हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौ, तर जनतासँग सुशासन र समृद्धिका हाम्रा प्रतिबद्धताहरू भने साझा रहेका छन्। मलाई विश्वास छ हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नयाँ दल र सांसदहरू संसदको पूँजी भएको र नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र एवं नागरिक सम्प्रभुताको जीत भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संसदलाई सार्थक संवादको थलो बनाई जनताले गौरव गर्ने गरी राष्ट्रको आवश्यकताका आधारमा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राख्नुभयो।
यो संसदको अर्जुन दृष्टि सुशासन र समृद्धि हुनेछ। राजनीतिलाई आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ। विभेद र वैश्वीकरणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ। आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ। म आशावादी छु यो प्रतिनिधि सभा सार्थक संवादको थलो बन्नेछ। हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ। त्यो संकल्प हामी सबैले लिनु परेको छ। राष्ट्रका आवश्यकताका बारेमा हामी विवेकपूर्ण निर्णय लिन सक्नेछौ। सहमति मात्र होइन, हाम्रा मतभेदहरू पनि मर्यादापूर्ण हुनेछन्। कम्तीमा मेरो प्रयास र मेरो अपेक्षा यसैमा केन्द्रित हुनेछ। यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य रचना गर्न सफल हुनेछ।
बैठकमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सबलीकरणका लागि विशेष योगदान गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। सभापति देउवाले नेपाली कंग्रेस संसदको ठूलो दल भएकाले आफूहरू संसदमा रचनात्मक रूपमा प्रस्तुत हुने र जनताको मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताउनुभयो। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य हुनुपर्ने बताउनुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्न हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो। यसका लागि नेपालको संविधानको रक्षा, संविधानको भावना अनुरूप कारण अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति तथा कानून निर्माण गर्न लागि छ। संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरूपको आवश्यक नीति कानून बनाउनु छ। लोकतन्त्रको उन्नयनका लागि निमित्त संविधान कानूनका साथै नैतिक आचरण विशेष महत्व हुन्छ। यसको सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार, काम कारवाही नेपाल र नेपाली जनताको वृहत्तर हितका लागि केन्द्रित हुन आवश्यक छ।
यस्तै बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हितका लागि सबै पार्टीहरू एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासन प्रवर्धन गर्नेतर्फ दलहरू लाग्नुपर्नेमा जोड़ दिनुभयो।
आज आवश्यकता छ राष्ट्रिय एकता, एकताबद्ध भएर राष्ट्र निर्माणका काममा लागौं न। म सबै दलहरूलाई आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु, सबैलाई सकारात्मक योगदान गर्न आग्रह गर्न चाहन्छु। देशका लागि सधैँ काम गरौं, रचनात्मक ढंगले हाम्रो समयलाई उपयोग गरौं। आज थुप्रै समस्याहरू छन्। हामीले भूमि सम्बन्धी समस्या समाधान गर्नु छ, सुकुम्बासीका समस्या समाधान गर्नु छ, अपाङ्गता भएका व्यक्तिहरू, घाइतेहरू, द्वन्द्व पीड़ितहरूका समस्याहरू छन्। खास गरी सरकार भनेको छ यसको मिनिमम एउटा पोलिसी तयार गर्दैछौ, त्यो पोलिसी अनुसार सरकार अगाडि बढ्नेछ।
अध्यक्ष ओलीले यो सरकार न्यूनतम साझा कार्यक्रम अनुसार अगाडि बढ़ने भन्नुहुँदै संविधान र लोकतन्त्रको रक्षाका लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो। बैठकमा उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा नयाँ दलको प्रतिनिधित्व हुनु नयाँ आशाको केन्द्र भएको बताउनुभयो। गृहमन्त्री लामिछानेले आफूले सरकारमा गएर जनताको आवश्यकतालाई प्राथमिकताका साथ उठाउँदै भ्रष्टाचार नियन्त्रणमा कटिबद्ध भएर लाग्ने बताउनुभयो।
का विभिन्न काण्डहरू मच्चाएको र जनता निराश भएको अवस्थामा के अबको संसदले त्यो भारी फेरि बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ र भ्रष्टाचारका पुराना सम्पूर्ण फाइलहरू खोल्नका लागि एकबद्धता कायम गर्छ? मलाई विश्वास छ लिखित रूपमा हामीले साझा न्यूनतम कार्यक्रम मार्फत कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम छानबिन गर्ने भन्ने कुरा त्यसभित्र एउटा बुदाका रूपमा राखेका छौं र त्यसलाई इमानदारीताका साथ पालना गर्नेछौ।
यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रूपमा विश्वास गर्न नसकेको भन्नुहुँदै सबै दल र सबै विचार मिलेर मात्र देशको निकास हुन सक्ने बताउनुभयो।
सबै राजनीतिक दलहरू सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ, यो समस्याको समाधान हुन सक्छ र मलाई विश्वास छ हामी आगामी दिनमा जनताको यो अभिमतलाई सम्मान गर्दै अगाडि जान सक्षम हुनेछौ। यही जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झै दृढताका साथ उभिनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकमा अस्थिरताको कारक बन्ने छैन।
बैठकमा जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवले संविधानले निर्दिष्ट गरेका प्रावधानहरूलाई कार्यान्वयन गर्दै प्रदेश सरकारलाई सक्षम बनाउनु पर्ने धारणा राख्नुभयो। नेता यादवले संघीय निजामती सेवा ऐन चाँडै नै जारी गर्नुपर्ने र नागरिकता नपाएका नेपाली नागरिकहरूलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो।
संविधानमा जे जति प्रावधान छ, जे व्यवस्था छ, त्यो पनि हामी प्रदेशलाई हस्तान्तरण गर्न सकेका छैन। आर्थिक र वित्तीय प्रणाली पनि संघीय शासन प्रणाली अनुसार हामी हस्तान्तरण गर्न सकेका छैन। प्रदेशलाई कमजोर बनाउने हामी काम गर्दैछौ र केन्द्रीकृत शासन प्रणाली कहीँ न कहीँ दिशातिर फर्काउने सोच पनि हामी बनाउँदैछौ। संघीयताको कार्यान्वयन गर्ने प्रतिबद्ध जुन रूपले हामी गरेका छौं, वर्तमान सरकारले ती प्रतिबद्धता पूरा गरोस् भन्ने म कामना गर्न चाहन्छु।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान र गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा पुग्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले जनताले मुलुकमा राजनीतिक स्थायित्व चाहेको भन्नुहुँदै सुशासनको प्रत्याभूति हुने काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
संविधानको पालना गर्ने कुरामा प्रधानमन्त्रीले पनि संविधानको पालना गरेर हिँड्नु पर्दछ भन्ने कुरालाई प्रधानमन्त्रीले मनन गर्नुहुनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। अब यो पाँच वर्षीय कार्यकालमा यो संसदले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ। हामीले राष्ट्रियताको संरक्षण गर्नुपर्नेछ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेछ, नेपाली स्वाभिमानलाई माथि उठाउनु पर्नेछ र यस कार्यमा संसदका मानी सांसदहरू, सबै राजनीतिक दलहरू, सबै सरकारदेखि लिएर विभिन्न पदाधिकारीहरूले पनि गम्भीरताका साथ यस कुरामा ध्यान दिनुहुनेछ।
यस्तै बैठकमा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले जनताका छोराछोरी शासनको सर्वोच्च पदमा पुग्ने लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सम्वर्धनका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
तेवर यो लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि हाम्रो पार्टी सदैव अग्रणी भूमिका निर्वाह गर्नेछ, पहल गर्नेछ र त्यसमा आफ्नो योगदान दिइराख्नेछ। र हामीका लोकतान्त्रिक व्यवस्था मात्रै छैन, हामीका बहुदलीय लोकतन्त्र छ र त्यही आधारमा आज नयाँ पार्टीहरू यहाँ आउन पनि पाएका छन्। जनताको नयाँ आवाज मुखरित हुन पाएको छ। आगामी दिनमा चाहिँ बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्ने दिशामा लक्षण भन्ने म विश्वास गर्न चाहन्छु।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद सिंह भण्डारीले राज्यले गरेका सम्झौताको पूर्ण कार्यान्वयन र संविधानलाई पूर्णता दिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले आफ्नो पार्टीका नेता रेशम चौधरी लगायतलाई लगाएको आरोप निराधार भएकाले न्याय दिनुपर्ने माग राख्नुभयो। बैठकमा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढ़ाउनुपर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चा नेपालका नेता चित्रबहादुर केसीले नेताहरू बोलीमा भन्दा पनि व्यावहारिक रूपमा सादगी हुनुपर्ने भन्नुहुँदै सत्ता स्वार्थ नभई सुशासन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै बैठकमा सांसदहरू डाक्टर अमरेश कुमार सिंह, प्रभु शाह र योगेन्द्र मण्डलले आफ्नो धारणा राख्नु भएको थियो। यसअघि बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनु भएको थियो। प्रतिनिधि सभाको नियमावली नबनेसम्मका लागि प्रतिनिधि सभा नियमावली 2075 बमोजिम काम कार्यवाही गर्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतीक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला श्रीपाली ठकुरीलाई मनोनयन गरेको छ। बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्व सदस्य मैया देवी श्रेष्ठ र संविधान सभा सदस्यहरू बालकृष्ण ढुंगेल र झूलबहादुर आलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको पहिलो बैठकमा सांसदहरूले गठित नयाँ सरकारलाई सफलताको शुभकामना दिँदै समसामयिक विषयको उठान गर्नुभएको छ। बैठकमा सांसदहरूले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिन सक्नुपर्ने, स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नुपर्ने, कृषकका समस्या समाधानका लागि सरकारले ध्यान पुर्याउनुपर्ने, शीतलहरका कारण कष्टकर बनेको जनजीवनलाई राहतको व्यवस्थापन गर्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो। यसैबीच राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्व सदस्य मैया देवी श्रेष्ठ, संविधान सभाका सदस्यहरू बालकृष्ण ढुंगेल र झूलबहादुर आलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक पुष 29 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिने सम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो। ज्येष्ठ सदस्य जवराले भोलि मंगलबार बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी दिनुभयो। यसैबीच प्रधानमन्त्री प्रचण्डले आफूले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सिंहै संसद नै विश्वासको मतको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको हो। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने, प्रतिनिधि सभा बैठकमा आफ्ना सबै सांसदहरू उपस्थित भई मत दिने निर्णय गरेको छ। सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुहुँदै उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जनताले अपेक्षा गरे बमोजिम देशमा परिवर्तनको अनुभूति गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले सरकारले पूर्णता पाएको 6 महिनाभित्र कुनै पनि नेपाली नागरिकले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिने, सुशासनको अनुभूति गर्ने, सूचना प्रविधिको विस्तार गर्ने, स्वास्थ्य शिक्षा पर्यटन लगायतका क्षेत्रको तीव्रतर विकासमा जोड़ दिई परिवर्तनको अनुभूति दिने गरी कार्यक्रममा समावेश भएको बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले कृषिको तीव्र विकास गरी आयात प्रतिस्थापनमा जोड़ दिने, जलविद्युतको विकासलाई तीव्रता दिने, रोजगारी सिर्जना गर्ने गरी विशेष कार्यक्रमहरू ल्याइने, मेक इन नेपाल अभियान अगाडि बढ़ाइने, लक्षित वर्गको भत्ता बढ़ाइने, बालबालिकालाई पोषणका लागि विशेष व्यवस्था गरिने, जनआन्दोलन र विभिन्न आन्दोलनमा घाइते र शहीद परिवारको सम्मान गर्ने लगायतका कार्यक्रम समावेश भएको बताउनुभयो। उपप्रधानमन्त्री पौडेलले यस वर्ष सरकारले गाड़ी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने, स्थानीय तहमा पंजीकरणको शुल्क नलिने नीतिगत व्यवस्था गर्ने पनि बताउनुभयो। विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितका कुराहरू पनि नीतिगत प्राथमिकतामा राखिएका छन्। सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत कार्यक्रम सत्ता साझेदार दलबीचको एकताको आधार भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारले सार्वजनिक गरेको कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने बताउनुहुँदै यसको कार्यान्वयनबाट सबैले परिवर्तनको अनुभूति गर्ने सरकारले विश्वास लिएको बताउनुभयो। त्यस अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलहरू एक ठाउँमा छन् भन्ने कुरा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमले प्रष्ट पारेको भन्दै आफ्नो दल स्थायी रूपमा सरकारसँग रहेको बताउनुभयो। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिगराम जमकट्टेल नियुक्त हुनुभएको छ। नेपालको संविधान बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले जमकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएका अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट शपथ लिनुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वेकेशन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाजे।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। सरकारले पृथ्वी जयन्तीको दिन यही पुष 27 गते सार्वजनिक विदा दिने भएको छ। आज साँझ बसेको मन्त्री परिषदको बैठकले 27 पुषमा सार्वजनिक विदा दिने निर्णय गरेको बिना विभागीय मन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा एभियन इन्फ्लुएन्जाको त्रास बढ़दै गएपछि त्यहाँ रहेका पोल्ट्री फार्ममा करिब 1 करोड़ पंक्षी नष्ट गरिएको छ। टोकियोको उत्तर पूर्वी इबाराकी प्रिफेक्चरको सिरोसाटो शहरको कुखुरा फार्ममा बर्ड फ्लूको प्रकोप पुष्टि भएकाले चरा कुखुरा लगायत पंक्षी नष्ट गरिएको जापानका कृषि वन तथा मत्स्य मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड़ दिनु भएको छ। ग्लोबल आईएमई ब्याङ्कको एकीकृत कारोबारको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले दुई ठूला ब्याङ्क एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वित्तीय मौद्रिक पूँजी बजार सहकारी बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्धन गर्न आवश्यक नीतिगत संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्त प्रतिस्पर्धा समेत बढेकोले मर्जरमा जोड़ दिएको बताउनुभयो। कार्यक्रममा ब्याङ्कका अध्यक्ष चन्द्र प्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ब्याङ्क नेपालको पहिलो ब्याङ्क बनेको उल्लेख गर्नुभयो। एकीकृत कारोबार पछि ब्याङ्क कुल पुँजीको 57 अर्ब पुगेको छ। निक्षेप संकलन 4 खर्ब 10 अर्ब, कर्जा प्रवाह 4 खर्ब र कुल सम्पत्ति 5 खर्ब पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पहिलो संस्करणको नेपाल टी20 लीगमा इलिमिनेटर खेलमा जीत हासिल गर्दै विराटनगर सुपर किङ्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा विराटनगरले काठमाडौँलाई 900 रनले पराजित गरेको हो। ट्यू मैदानमा भएको खेलमा विराटनगरले दिएको 183 रनको लक्ष्य पछ्याएको काठमाडौँले 12.4 ओभरमा अल आउट हुँदै 83 रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले 20 ओभरमा 6 विकेट गुमाएर 182 रन बनाएको थियो। अब विराटनगरले फाइनलमा स्थान बनाउनका लागि जनकपुर रोयलसँग प्रतिस्पर्धा गर्नेछ। पराजित काठमाडौँ भने प्रतियोगिताबाट बाहिरिएको छ। आइतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अलसाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। यस लिगको विजेताले 55 लाख पाउने जनाएको छ। त्यस्तै उपविजेताले 30 लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनेले 10 लाख र चौथोले 5 लाख पाउनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम अब मौसम आगामी 24 घण्टामा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मध्य तथा पश्चिमी उच्च हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू। सुशासन विकास र समृद्धिलाई केन्द्रबिन्दु बनाएर संसद अघि बढ़नुपर्नेमा दलका शीर्ष नेताहरूको जोड़। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा भोलि विश्वासको मत लिनुहुने विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। युवालाई राजनीतिक आर्थिक र सामाजिक संवाहकका रूपमा विकास गर्ने उद्देश्य सहितको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक र एभियन फ्लूका कारण जापानमा 1 करोड़ पंक्षी नष्ट। यसका साथै राति 9 बजेको समाचार सकियो। यसपछि हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा हुनेछ। हवस् त नमस्कार।